أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. گزشتہ جمعے پہ قناعت کا مضمون بیان کرتے ہوئے میں نے یہ گزارش کی تھی کہ قناعت کا فقدان انسان کو شرک کی طرف لے جاتا ہے. اس کا یہ مطلب نہیں کہ جو شخص قانع نہیں وہ مشرک ہو جاتا ہے، بلکہ قناعت کے فقدان کے نتیجے میں شرک میں مبتلا ہونے کے خطرے پیدا ہو جاتے ہیں، اور قناعت اور شرک کے درمیان اللہ تعالیٰ نے صبر کی حفاظتی دیوار قائم فرمائی ہے. اس لیے صبر کو دوسری تمام صفات میں ایک غیر معمولی مقام حاصل ہے، اور قرآن کریم نے صبر پر بے انتہا زور دیا ہے. ان کا آپس میں کیا تعلق ہے، اس سلسلے میں میں اس مضمون کو کچھ مزید واضح کرنا چاہتا ہوں. قناعت کی مثال تو اس خیالی جن کی طرح ہے جو حضرت سلیمان کے متعلق کہا جاتا ہے کہ انہوں نے بوتل میں بند کر دیا تھا. اگر انسانی نفس بوتل میں بند کر دیا جائے اور اسے کھل کھیلنے کی اجازت نہ دی جائے، اسے اپنے مرضی سے جس طرف چاہے اس طرف سر اٹھا کر نکل بھاگنے کی اجازت نہ دی جائے، تو گویا وہ حضرت سلیمان کا جن بوتل میں بند ہو گیا ہے، اور اس کا نام قناعت ہے. جب یہ جن ایک دفعہ بوتل سے آزاد ہو جاتا ہے تو انسانی نفس کو ہر سمت میں کھل کھیلنے کا موقع ملتا ہے، اور بہت سی شاخیں پھوٹتی ہیں اور پھوٹتی چلی جاتی ہیں، اور نفس کی طلب کی کوئی حد نہیں رہتی. انسانی فطرت کے اندر خدا تعالیٰ نے تمناؤں کا ایک لا انتہا سلسلہ پیدا کر دیا ہے، یعنی اس کے بیج رکھ دیے ہیں، اور تمناؤں کی کوئی حد نہیں ہے، اور کوئی ایسی سمت نہیں ہے جس سمت سے تعلق رکھنے والی کوئی انسانی تمنا موجود نہ ہو یا ہم پیدا نہ ہو سکتی ہو. تو اس پہلو سے چونکہ انسانی نفس قناعت کے بوتل سے باہر نکل کر آزاد ہو جاتا ہے، اس کو روکنے کے لیے چاروں طرف صبر کی دیواریں قائم کرنی پڑتی ہیں، اور اگر صبر نہ ہو تو پھر اس کے بعد سوائے شرک کے کچھ بھی نہیں رہتا. یعنی لازماً انسان کی ہر تمنا انسان کو اگر کلیتاً آزاد ہو جائے اور صبر نے اس کو روکا نہ ہوا ہو तो वो शिर्क की तरफ ले जाएगी। बोतल का जिन कहते हैं जब आजाद भी हो जाए तो बाद वजायफ से बाद लोग उसको काबू कर लिया करते हैं। चुनाचे एक जमाना ऐसा था जबकि मुसलमान उलमा में बकसरत इस बात का चर्चा हुआ करता था कि कोई ऐसा वजीफा मालूम हो कि कौन सा वो वजीफा है जिससे हम बोतल के जिन काबू कर लें, और जिन्नों के काबू करने का मजमून फिर बढ़ते बढ़ते एक आजाद नफ्स की तरह खुद अपनी जात में शाखें निकालने लगा। शुरू तो उससे इससे हुआ था कि हजरत सुलेमान का जिन जब आजाद हुआ तो उसको काबू करने के लिए कुछ वजीफे हैं, उन वजीफों की तलाश की जाए, और उसके बाद फिर एक जिन नहीं रहा, हजार सिमतों में हजार जिन पैदा हो गए। हर हर इंसानी ख्वाहिश से ताल्लुक रखने वाला एक जिन बन गया और मुख्तलिफ वजायफ ईजाद होने शुरू हुए कि हम उन जिनों को काबू करें। अमरे वाकया ये है कि अल्लाह ताला ने जिन को काबू करने का एक ही वजीफा बयान फरमाया है, वो सब्र है। अगर इंसान को सब्र का सलीका आ जाए और सब्र का मजमून समझ आ जाए तो फिर इंसानी नफ्स के आजाद शुदा हर किस्म के जिन इंसान के काबू आ सकते हैं। इस मजमून को मजीद खोलते हुए मैं आपके सामने सब्र के चंद पहलू रखना चाहता हूं। हिस्सो हवा, जैसा कि मैंने बयान किया है, जब वो आजाद हो तो जहां भी आपने उसको खुली आजादी दी वहां लाजमन आपको खुदा से दूर और शैतान के कब्जे में ले जाएगी। कोई आरजू हो, कोई तमन्ना हो, जिस हद तक भी आप उस पर गौर करेंगे, जब तक आप उसको संभालने की इस्तेआत नहीं रखते उस वक्त तक वो तमन्ना लाजमन आपको किसी ऐसे गुनाह में मुलवस करेगी जो गैरुल्लाह के सामने झुकने पर आपको मजबूर कर रहा होगा। वो आरजू जो खुदा के बनाए हुए कवानीन और उसकी हदायत के ताबे पूरी नहीं हो सकती, वो आरजू जब खुदा के बनाए हुए कवानीन और उसकी हदायत से बाहर जाकर पूरी की जाती है, इसी का नाम शिर्क है। और खुदा के कवानीन और हदायत के ताबे रखने के लिए सब्र की जरूरत होती है, यानी आरजुओं को खुदा के कवानीन और हदायत के ताबे रखने के लिए सब्र की जरूरत हो सकती है। चुनाचे वो लोग जो सब्र करना जानते हैं, अगर से एक तकलीफ की हालत है लेकिन सब्र के नतीजे में रफ्ता रफ्ता उनकी तकलीफ दूर होने लगती है, और वो आरजुएं जो सर उठाती हैं और बागियाना हालत इख्तियार कर जाती हैं, अगर इंसान सब्र करे और लिल्लाह सब्र करे तो उनकी बागियाना हालत में कमी आनी शुरू हो जाती है, उनकी शोरिश और शोखी में कमी आनी शुरू हो जाती है, और रफ्ता रफ्ता इंसान को उसी हालत पर एक चैन मिल जाता है, एक किस्म का सुकून नसीब हो जाता है। बस सब्र के नतीजे में एक इंसानी आरजुओं की सिमत दूसरा रुख इख्तियार करती है, वापसी शुरू कर देती है, और सब्र का कमाल इंसान को फिर कनात तक पहुंचा देता है। ये वो मजमून है जो इंसानी जिंदगी की हर दिलचस्पी से ताल्लुक रखता है। इंसान जिस चीज को भी कहते हैं, जिन ख्वाहिशात या तमन्नाओं या एहसासात का इंसान मजमूआ है, उन ख्वाहिशात, उन तमन्नाओं, उन एहसासात के हर पहलू से यह मजमून ताल्लुक रखता है। बस सब्र की बे इंतहा जरूरत है, और इस दुनिया में रहते हुए जहां मादा परस्ती ने हर तरफ क्यामत मचाई हुई है, जमात अहमदिया के लिए सब्र को इख्तियार करना बहुत ही बुनियादी जरूरत की हामिल चीज है। इसके बगैर हम ना अपने नफ्सों को फतह कर सकते हैं ना दुनिया को खुदा के लिए फतह कर सकते हैं। लेकिन जैसा कि मैंने अभी गुजारिश की थी, सब्र के साथ लिल्लाह का लफ्ज जोड़ना जरूरी है। एक सब्र हुआ करता है बगैर खुदा के, और एक खबर सब्र हुआ करता है खुदा के साथ और खुदा की खातिर, इन दोनों सब्रों में फर्क है। जानवर, बाज जानवर भी सब्र करना जानते हैं लेकिन वो कोई रूहानी सिफ्त नहीं। चुनाचे बाज ऐसे जानवर हैं जो हाइबरनेट हो जाते हैं, यानी सर्दियों में जब उनको कोई गजा मयसर नहीं आती तो वो सब्र की इतनी गैर मामूली ताकत रखते हैं कि अपने जिस्म के अंदरूनी निज़ाम को एक गैर शौरी तौर पर ये हुक्म दे देते हैं, या कुछ शौरी तौर पर पहले देते होंगे, फिर रफ्ता रफ्ता अल्लाह ताला ने उनकी इस्तेताअत को बढ़ा दिया। मगर बहरहाल आखिर तक आखिर पे पहुँच कर ये गैर शौरी सूरत बन जाती है, गैर शौरी सूरत बन जाती है, यानी उनका नफ्स खुद उनके अपनी ज़ात पर, अपनी ख्वाहिशात पर, अपने खून की गर्दिश पर, अपने दिल की धड़कन पर पाबंदियां लगा देता है कि ठीक है तुम भी जिंदा हो लेकिन हालात ऐसे हैं कि तुम्हारी जिंदा रहने की तमाम सलाहियतें इस वक्त कारगर नहीं हो सकती। इसलिए खुद अपनी खातिर अपने ऊपर सब्र के पहरे बिठाओ और हर ख्वाहिश को कम कर दो, हर जिंदगी की इलामत को कम कर दो। चुनाचे इसका नाम साइंसी इस्तेलाह में हाइबरनेशन है। रीच हाइबरनेट करते हैं और बहुत से जानवर हैं जो हाइबरनेट करते हैं, और शदीद सर्दी के मौसम में जबकि -60 तक बाज़ इलाकों में दर्जा हरारत गिर जाता है और कुछ खाने को भी नहीं मिल रहा होता, बर्फों के अंदर दबे हुए रीच अपने ऊपर सब्र के पैर डाल देते हैं। बाज अजदहा भी हाइबरनेट करते हैं और बाज मेंढक वगैरह भी हाइबरनेट करते हैं। बस सब्र की इंतहाई शक्ल हाइबरनेशन है, और हाइबरनेशन के नतीजे में खुदा ताला ने यह कानून जारी किया हुआ है कि आपकी तमन्नाओं को और आरजुओं को सुकून आना शुरू होता है, उनकी बेकरारी में कमी आ जाती है। चुनाचे जब भूख की में कमी आती है तो वो ग्लैंड जो तेजाब पैदा करते हैं और भूख भड़काते हैं उनकी हरकत में भी कमी आनी शुरू हो जाती है, दिल की धड़कन भी कम होने लगती है, खून की गर्दिश भी कम होने लगती है, यहां तक कि जिंदा रहने के लिए ऐसे जानवरों को जितनी हरारत की जरूरत है वो इतनी कम हो जाती है कि एक दिन जिंदा रहने के लिए आम तौर पर रीछ को जितनी तवानाई की जरूरत है उसी तवानाई में वो 20 दिन महीना भी जिंदा रह सकता है। तो ये वो मिसाल है कानून कुदरत में सब्र की, और सब्र के नतीजे में क्या क्या फवायद हासिल होते हैं। मगर ये जैसा कि मैंने बयान किया है ये सब्र लिल्ला नहीं, कानून कुदरत की तरफ से एक तोहफा है। बाद कौमों में सब्र की आदत हुआ करती है, वो भी लिल्ला सब्र नहीं करती मगर उनके अंदर खुदा ताला ने ये खासियत रख दी है कि मुखालिफ हालात में वो बर्दाश्त करने की ताकत रखते हैं। चुनाचे वियतनाम वॉर में जो ताकत जीती है वो सब्र की ताकत जीती है। अमेरिका की अजीमुशान मादी कुव्वत के मुकाबले पर वियतनामी कौम की सब्र की ताकत थी और उनके पास कुछ भी नहीं था, और इंतहाई खतरनाक हालात में इंतहाई तकलीफ दे और सब्र आजमाइशों के वक्त में वो खामोश पड़े रहते थे। अब दलदलों में पड़े हुए हैं, जंगलों में पड़े हुए हैं, जानते थे कि अगर हमने कोई हरकत की तो उसके नतीजे में हम पकड़े जाएंगे और हमारा दुश्मन हमारी पहुंच से पहले हम पर हमलावर हो जाएगा। चुनाचे इतनी गैर मामूली सब्र की ताकत उन लोगों ने दिखाई कि बिलाखिर अमरीका जैसी अजीम कुव्वत को भी उसके मुकाबले पर शिकस्त तस्लीम करनी पड़ी। आम तौर पर जो इंसान जिन हालात में बहुत पहले शोर वावेला शुरू कर देता है और उसकी बर्दाश्त की ताकतें टूट जाती हैं, उन आम हालात से कहीं बढ़कर वियतनामी कौम ने अमरीकनों के मुकाबले पर सब्र दिखाया है। तो लाई लो जिसको अंग्रेजी में कहते हैं, बाद ऐसे वक्त आते हैं जहां आपको अपने नफ्स को भुलाकर अपनी ख्वाहिशों को भुलाकर खामोश बैठना पड़ता है। ये भी एक किस्म की हाइबरनेशन की किस्म है, हाइबरनेशन है जो जिसका इतलाक इंसानी जिंदगी पर भी होता है, यानी सिर्फ हैवानी जिंदगी पर नहीं। तो जिन कौमों को सब्र की ये ताकत नसीब हो कि अगर मुखालिफाना हालात हैं तो कोई हर्ज नहीं, वक्त बदलेगा, जब तक वक्त ना बदले जिस तरह भी है हम उस पर गुजारा करेंगे, ये सिर्फ सब्र की है जो जिंदगी की हिफाजत किया करती है। लेकिन ये भी जैसा कि मैंने बयान किया, दुनिया में लिल्ला नहीं हुआ करता, बल्कि अपने नफ्स की खातिर, अपने कौमी तकाजों की खातिर इंसान इख्तियार करता है। लेकिन कुरान करीम जिस सब्र की हिदायत करता है वो लिल्ला सब्र है, और लिल्ला सब्र के नतीजे में ना सिर्फ ये कि इंसान की खतरात से हिफाजत होती है, बल्कि उसको इस सब्र का बेहतरीन फल भी अता होता है। ये सब्र सिर्फ एक मनफी हैसियत नहीं रखता, बल्कि एक मुस्बित हैसियत अख्तियार कर जाता है। चुनांचे कुरान करीम ने इस मज़मून को बयान करते हुए बारहा फरमाया है, इन्नल्लाह मा सबिरीन, कि जो लोग अल्लाह की खातिर सब्र किया करते हैं वो देखेंगे कि अल्लाह उनके पास है। और सब्र के मुतल्लिक जो जिन लोगों को भी तजर्बा है, और हर इंसान को कुछ ना कुछ तजर्बा होता है, ये बात बड़ी अहमियत रखती है कि सब्र के वक्त कोई साथी है या नहीं है। अगर सब्र के वक्त कोई साथी ना हो तो इंसानी तकलीफ बहुत ज्यादा बढ़ जाती है और सब्र की ताकत उसी नस्बत से कम हो जाती है। अकेला सब्र करना बहुत मुश्किल काम है, कोई साथी हो तो फिर वो सब्र के लम्हात नस्बतन आसान हो जाया करते हैं। वियतनाम वगैरह में भी कौमों ने बहसियत कौमों के सब्र किया है, अकेले दुकेले इस किस्म के हालात में सब्र मुमकिन नहीं हुआ करता। कोई बीमार हो, कैसी तकलीफ हो, अगर उस वक्त उसके साथ कोई आदमी आ जाए, उसकी गमखारी शुरू कर दे, उससे बातें कर दे, बातें शुरू कर दे, तो उसकी तकलीफ में बहुत कमी आ जाया करती है, ज़ाहिरी दर्द में और बीमारी में कमी ना भी आए। तो सब्र के साथ किसी के साथ का, किसी का होना, सब्र के दौरान किसी का होना सब्र की ताकत बढ़ाता है और तकलीफ में कमी करता है। तो अल्लाह ताला ने मोमिन से यह वादा फरमाया है कि अगर तू सब्र करे और मेरी खातिर सब्र करे तो मैं तुझे यकीन दिलाता हूं कि सब्र के वक्त तू मुझे अपने साथ पाएगा। इसके नतीजे में हमें कुछ बहुत मुफीद ऐसे मुफीद राज मिलते हैं जिससे हम अपनी जिंदगी को बेहतर बना सकते हैं। एक बात तो ये याद रखें कि इन्नल्लाह मासाविरीन का बरअक्स भी एक है कि जो सब्र नहीं करता खुदा उसके साथ नहीं हुआ करता। बस फिरू इल्लाह का मजमून इसमें बयान हो गया कि जब आप सब्र छोड़ देंगे तो खुदा से दूर जा रहे होंगे, जब सब्र करेंगे तो खुदा की तरफ हरकत कर रहे होंगे। बस हर किस्म की बेसब्री से हर किस्म के सब्र की तरफ हरकत करना खुदा की तरफ हरकत है, गोया के अगर सब्र छोड़ेंगे तो शिर्क की तरफ आप हरकत करें, गैरुल्लाह की तरफ हरकत का मतलब ही शिर्क है। और खुदा पास है, खुदा करीब है, इसके क्या माने हैं? इन्नल्लाह मास्ताविरीन का मतलब यह है कि अल्लाह ताला आपके, ना सिर्फ ये कि आपके मुश्किल वक्त को आसान फरमा रहा है, आपके करीब है, बल्कि इसका मतलब यह है कि अल्लाह ताला आपको उसकी गैर मामूली जज़ा भी अता फरमाएगा, आपकी हिफाजत फरमाएगा। अगर खुदा साथ है तो वो क़ुव्वतें जिनके तकलीफ से आप सब्र करने पर मजबूर हुए, इन्नल्लाह मा सबरीन में यह वादा दिया गया है कि उन क़ुव्वतों पर आपको ग़लबा आता होगा और आपको फतह नसीब होगी। बस सब्र लिल्लाह सब्र में और बगैर खुदा के सब्र में जमीन आसमान का फर्क है। सब्र में बहुत फायदा है, لیکن للہ صبر میں اس سے بہت اس سے بہت زیادہ فائدہ ہے جو بغیر اللہ کے محض عادتاً یا قومی یا حیوانی ضرورت کے تابع آپ صبر کرتے ہیں. اس ضمن میں بعض خاص انسانی حالتوں کا ذکر ضروری ہے جہاں صبر نہ ہونے کے نتیجے میں ہمیں بہت سے مصائب کا سامنا کرنا پڑتا ہے. غصہ کی حالت ہے سب سے اہم. روزمرہ کے تجربے میں ہم نے دیکھا ہے ہم کسی بات پر اشتعال میں آ جاتے ہیں اور اشتعال کے وقت جتنا صبر کی کمی ہو اتنا جلدی انسان فیصلہ کرتا ہے. بیوی سے لڑائی ہوئی, ساس کی بہو سے ہو گئی, خاوند کی بیوی سے یا رشتہ داروں سے, بہن کی بھائی سے, دوستوں کی دوستوں سے, ہزار قسم کے انسانی تعلقات ہیں, اختلافات ہو جاتے ہیں اور بعض دفعہ ایک دم انسان اشتعال میں آ جاتا ہے. اشتعال میں آنا اور عام غصے میں, غصے کی حالت میں ایک فرق ہے. جب میں کہتا ہوں اشتعال میں آ جاتا ہے تو مراد یہ ہے کہ غصہ اچانک ایک دم اتنا بڑھتا ہے کہ انسان کہتا ہے کہ پھر جو کچھ ہو دیکھی جائے گی, اب میں برداشت نہیں کر سکتا, کافی ہو گئی اس بات. چنانچہ بعض دفعہ بعض لوگ لمبا عرصہ باتیں برداشت کرتے چلے جاتے ہیں اور اچانک کسی بات کے اوپر اس طرح ان کا غصے کا پارا چڑھتا ہے کہ کسی حالت پر, اپنی کسی حالت پر ان کو اختیار نہیں رہتا, نہ زبان پر, نہ سوچ پر, نہ کسی اور انسانی جذبے پر, یہ بھی نہیں دیکھتے ماحول میں کون لوگ بیٹھے ہوئے ہیں. تو بعض دفعہ ایسے شخص, ایسے لوگ جو عام طور پر اچھی زبان استعمال کرنے والے ہیں, سلجھی ہوئی باتیں کرتے ہیں, اچانک مغلظات بکنے لگ جاتے ہیں. کوئی ان سے پوچھے کہ کیا ہوا ہے آپ کو, کہ تمہیں نہیں پتا, یہ بات نہیں ہے, اس کے پیچھے ایک لمبی کہانی ہے, سنتے سنتے میرے کان پک گئے ہیں. تو وہ پہلا جو صبر تھا وہ جب ٹوٹا تو اس نے پچھلی ساری محنت کو ضائع کر دیا. اشتعال کی حالت ایسی ہے جو آپ کے سارے کیے کرائے پر پانی پھیر دیا کرتی. بعض لوگ مشتعل ہوتے ہیں مہینوں کے صبر کے بعد, بعض سالوں کے صبر کے بعد, لیکن جس وقت بھی وہ مشتعل ہوئے اسی وقت انہوں نے اپنی گزشتہ ساری محنت پر پانی پھیر دیا, سب کچھ کو آگ لگا دی. بس اشتعال کے وقت صبر بہت ہی زیادہ ضروری ہے, کیونکہ یہ ایک وقتی نقصان نہیں پہنچا رہا بلکہ آپ کی ایک لمبی محنت کو ضائع کر رہا ہے. تبھی حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے اشتعال کی حالت سے متنبہ فرمایا اور فرمایا کہ جب تمہیں غصہ آئے تو ٹھہر جایا کرو, بات کرنے سے پہلے اپنے اوپر ضبط کرنے کی کوشش کرو, استغفار کرو, لاحول پڑھو اور پانی پی کے کچھ غصہ بجھانے کی کوشش کرو, بیٹھ جایا کرو اگر اس سے بھی غصہ دور نہ ہو, لیٹ جایا کرو اگر بیٹھنے سے بھی غصہ دور نہ ہو, اور کوئی حرکت ایسی نہ کرو اس وقت جس کے نتیجے میں بعد میں تمہیں پچھتانا پڑے. جیسا کہ میں نے بیان کیا ہے اشتعال کی حالت کیونکہ انسان سے ضبط کی طاقت دور کر دیتی ہے اور مزاح والی ایک کیفیت پیدا ہو جاتی ہے, جو کچھ ہوگا دیکھا جائے گا, مزاح نہیں جو بھی گزرے گزر جائے گی, جس کا کہا جاتا ہے دیکھی جائے گی, اب ہمیں کوئی پرواہ نہیں, عواقب سے انسان بے خبر ہو جاتا ہے. ایسی حالت میں خدا تعالیٰ سے بھی بغاوت پیدا ہو جاتی ہے اور انسان کے بعض لوگ کہہ دیتے ہیں اچھا پھر ٹھیک ہے, اگر جہنم ہے تو جہنم ہی سے, اب ہمیں کوئی پرواہ نہیں. وہ وقتی غصہ بعض دفعہ ایسے ایسے خوفناک نتائج پیدا کرتا ہے کہ ساری عمر انسان اس کے اوپر استغفار کرے تب بھی اس گناہ کا داغ نہیں دھلتا. پاکستان میں کئی ایسے واقعات ہوتے رہتے ہیں. ایک لڑکے نے اشتعال کی حالت میں اپنی بہن کو قتل کیا, اپنے بھائی کو قتل کیا, اپنے باپ پر حملہ آور ہوا اور اب وہ پھانسی کی کوٹری میں منتظر پڑا ہے. پتہ نہیں کب اس کو پھانسی ہوئی بھی ہے یا نہیں, لیکن اس قید کی حالت سے اس کے مجھے بھی خط آتے رہے और एक मुसलसल जहन्नम में मुब्तला है, लेकिन कोई नहीं कह सकता कि वो जहन्नम सिर्फ यहीं तक महदूद रहेगी या आगे तक भी जाएगी, अल्लाह बेहतर जानता है। लेकिन वो वक्त ऐसा था एक चंद लम्हों का जिसमें इश्तियाल ने हर उस जब्त के पहरे को तोड़ दिया जो खुदा ताला की तरफ से इंसान को मुख्तलिफ किस्म के खतरात और मसाइब से बचाने के लिए अता हुए होते हैं। अल्लाह ताला ने हमारी हर हालत के ऊपर कुछ पहरेदार अता फरमाए हुए हैं और वो हमारी हिफाजत करते हैं। सब्र टूटने से अचानक यूं मालूम होता है जैसे सारा हिफाजती निज़ाम टूट गया है। इंसानी आरजुओं और तमन्नाओं और ख्वाहिशात और जो जिस चीज़ों से भी इंसान बना हुआ है उनकी हर सिमत में, उनकी हर सड़क पर जहाँ से वो चीज़ें गुजरती हैं उन पर खुदा ताला ने पहरेदार मुकर्रर फरमाए हुए हैं। और यही ये पहरेदार हैं जो सब्र के निज़ाम के ताबे काम कर रहे हैं। और जब सब्र टूटता है तो सारा दिफाई निज़ाम दरमबरन हो जाता है। इश्तियाल की हालत में सब्र बहुत ही ज़्यादा ज़रूरी है, क्योंकि मैंने देखा है कि अक्सर जो मुझे ख़ानदानी और निजी झगड़ों में शिकायतें मिलती हैं और तकलीफ़ों की इतलाएँ मिलती हैं उनकी बुनियाद इश्तियाल पर हुआ करती है। इन इश्तियाल तो इंसान को पैदा हो जाता है, बाज़ दफ़ा गुस्सा तो पैदा हो जाता है, लेकिन जब वो इंसान मुश्तइल हो जाए और इख्तियार ना रहे अपने ऊपर, उसके नतीजे में जो उससे उसके मुंह से बातें निकलती हैं या जो हरकतें उससे सरजद होती हैं वो अपना दायनी असर पीछे छोड़ जाया करती हैं। चुनाचे कई दफ़ा बाज़ खानदानों को समझाते हुए उन्होंने कहा, जी ये तो हो गया लेकिन फलां वक्त इसने जो मेरी माँ के मुतल्लिक ये बात कही अब मैं उसको नहीं भूल सकता। ऐसी कड़वी बात है कि मैं उसके साथ जिंदा नहीं रह सकता कि वो बात भी रहे उसी जगह और ये औरत भी मेरे साथ रहे उसी तरह, या ये खामन भी मेरे साथ रहे और ये बात भी मेरे साथ रहे। वो बात ऐसी तलख है जो हमेशा के लिए उसके दिल में कस घोलती रहती है। और बाज़ दफ़ा ऐसी बातें सामने आती हैं जिसके नतीजे में इंसान समझता है कि किसी हद तक ये शख्स मजबूर हो चुका है। और बात क्या थी, बस एक इश्तियाल की हालत थी। तो सब्र का मजमून बहुत ही वसी है और इंसानी जिंदगी के हर पहलू से ताल्लुक रखता है। और सब्र से बाहर फिर शिर्क है, यानी गैरुल्लाह की तरफ हरकत करना है। अगर इंसान इश्तियाल पर सब्र कर जाए और हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की नसीहत को सामने रखते हुए कुछ देर गुजार लें तो वो जो वक्त आता है धमाके का वो यकसान ही रहा करता, कुछ देर के बाद उसको सुकून मिलना शुरू हो जाता है। जैसा कि मैंने बयान किया था, सब्र रफ्ता रफ्ता कनात की तरफ लेके जाता है, लेकिन सब्र के मजमून का वक्त से ताल्लुक है। सब्र को वक्त चाहिए, जब आप सब्र को वक्त नहीं देंगे तो फिर धमाका पैदा हो जाएगा। हाई ब्लड प्रेशर हो, इंसान उसके साथ बीसों साल तक जिंदा रहता है, लेकिन जब वो ब्लड प्रेशर मुश्तइल होकर इंसानी दिमाग की रग फाड़ दे फिर तो उसके लिए कोई उम्मीद बाकी नहीं रहती। और अगर रहेगा भी तो मफलूज की तरह जिंदा रहेगा, किसी बुनियादी इंसानी ताकत से महरूम होकर जिंदा रहेगा। इसलिए इश्तियाल वैसी चीज़ है जैसे ब्लड प्रेशर का पारा अचानक चढ़े और इंसानी किसी वेल पर या दिमाग की किसी रग पर हमला करने पर आमादा हो जाए, अगर उस वक्त आप उसको रोक लें तो फिर रफ्ता रफ्ता वो कम होना शुरू हो जाएगा और फिर वो ख़तरे का वक्त टल जाएगा और फिर आपकी ज़िंदगी नॉर्मल तरीके पर बसर हो सकती है। इसलिए जमात अहमदिया को इश्तियाल पर काबू करने की बहुत ज़्यादा ज़रूरत है, खुसूसन इसलिए कि जिन इश्तियालात का हमें सामना करना पड़ता है उन इश्तियालात में बाद ऐसे भी हैं जो आम दुनियावी तजर्बे से बढ़कर हैं। मसलन माँ बाप से इंसान को मोहब्बत होती है और इतनी मोहब्बत होती है कि बाज़ दफ़ा अपनी ज़ात के ख़िलाफ़ इंसान बातें बर्दाश्त कर लेता है, माँ बाप के ख़िलाफ़ नहीं कर सकता। بعض ماؤں کو بچوں سے ایسا پیار ہوتا ہے کہ دوسروں کے اوپر بات برداشت کر لیں گی, خاوند پر کر لیں گی, اپنے اوپر کر لیں گی, مگر بچوں پر کہیں بھی بات برداشت نہیں کر سکتے. اسی طرح الہی تعلقات میں بھی بعض مقامات ایسے ہوتے ہیں کہ جن پر انسان بات برداشت نہیں کر سکتا. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے زمانے میں ایک مرتبہ ایک گستاخ شخص حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے پاس حاضر ہوا اور نہایت بدتمیزی کی باتیں شروع کی. حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے تو پورے زبر اور صبر کا نمونہ دکھایا, لیکن حضرت صاحبزادہ عبداللطیف صاحب شہید بار بار بے قابو ہوتے تھے. اس لیے نہیں کہ ان کو ان میں صبر نہیں تھا, اس لیے کہ اپنے اوپر وہ یہ باتیں برداشت کر سکتے تھے, حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے متعلق نہیں کر سکتے تھے. ایک اور شخص کے متعلق یہ واقعہ آتا ہے, ایک صحابی کے متعلق, حضرت مسیح موعود علیہ السلام نے جب اس کو سمجھایا کہ میں نے سنا ہے کہ تم نے اشتعال میں آ کر کسی دشمن کو, کسی معاند کو بہت سخت لفظ کہے ہیں, تو تمہیں صبر کرنا چاہیے. اس کے جواب میں اس نے کہا کہ میرے آقا, میں جانتا ہوں اس مضمون کو, یعنی یہ الفاظ نہیں مگر اس قسم کی باتیں اس نے پیش کی, لیکن آپ مجھے تو صبر کی تلقین کرتے ہیں کہ جب آپ کے متعلق کوئی بات ہو تو میں صبر کروں, لیکن جب حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر کوئی حملہ کرتا ہے آپ کا صبر ٹوٹ جاتا ہے, آپ برداشت نہیں کر سکتے. تو میرا بھی یہی حال ہے, آپ کی محبت اتنی غالب ہے میرے دل کے اوپر کہ جب میں آپ کے اوپر کوئی حملہ کرتا ہے تو مجھ سے برداشت نہیں ہوتا. تو اس لیے بعض ایسے حالات ہوتے ہیں جماعت کے اوپر بھی جن میں انسانی عام دنیاوی تعلقات سے بڑھ کر آزمائش پڑتی, اور بعض وقت ایک انسان کا صبر نہ کرنا ساری جماعت کو مصیبت میں مبتلا کر سکتا ہے. کسی ایک وقت میں کسی مقام پر کسی شخص نے حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے متعلق نہایت ہی غلیظ اور خبیثانہ زبان استعمال کی. بعض لوگ کہتے ہیں کہ ٹھیک ہے میری قربانی کا وقت ہے, مجھے ذبح کر دیں, اب میں برداشت نہیں کروں گا. لیکن سوال یہ ہے کہ وہ وہاں اس ایک شخص کی غیرت کا سوال نہیں ہے, تمام جماعت کے معصوم مردوں, عورتوں, بچوں, بوڑھوں کی حفاظت اور ان کے امن کا سوال ہے, اور اعلیٰ جماعتی روایتوں کی حفاظت کا سوال ہے. اس لیے جس شخص کو صبر کی عادت نہیں, وہ بعض دفعہ اپنے تمام ساتھیوں اور اپنے گروہ کے لیے بھی مشکل کا موجب بن سکتا ہے اور ان کے لیے خطرات کا موجب بن سکتا ہے. کئی دفعہ مجھے ایسی اطلاعات آئیں گزشتہ وقتوں میں جن سے پتہ چلا کہ اگر اللہ تعالیٰ نے غیر معمولی حفاظت اس وقت نہ فرمائی ہوتی تو ایک یا دو یعنی غیور کہلانے والے احمدیوں کی وجہ سے ساری جماعت کو بڑی مصیبت پڑ سکتی تھی. غیور کہلانے والے میں نے اس لیے کہا ہے کہ غیرت بھی کوئی ایسی صفت نہیں ہے جس کی حدود نہ ہو. اگر حدود کے اندر ہے تو غیرت ہے, اگر حدود سے بڑھ گئی ہے تو وہ شوخی یا بے وقوفی بن جاتی ہے. اس لیے اسلام توازن کا نام ہے, جہاں غیرت صبر کی حدود سے باہر نکل جاتی ہے وہاں غیرت نہیں ہے دراصل, وہاں حماقت ہے. سوائے اس کے کہ خدا تعالیٰ ان حدود کو خود وسیع کر دے. ایسے مقام بھی آتے ہیں جہاں غیرت کی کوئی انتہا نہیں رہا کرتی, مگر وہ اس وقت موقع نہیں ہے, وہ الگ مضمون ہے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی زندگی میں ایسی مثالیں ملتی ہیں جن سے پتہ چلتا ہے کہ بعض مقامات پر غیرتوں کی حدود بھی توڑ دی جاتی ہیں, اور خدا کے لیے جو غیرت ہے بعض دفعہ اللہ محدود قرار دے دی جاتی ہے, مگر وہ اپنے مقامات ہیں, ان کے لیے ویسی حکمت کی ضرورت ہے اور اعلیٰ عقل و دانش کی ضرورت ہے ان باتوں کو سمجھنے کے لیے. مگر جہاں تک عام ایک احمدی کا تعلق ہے, اس بات کو خوب اچھی طرح یاد رکھیں کہ اگر آپ کو اپنے اشتعال کے وقت میں اپنے جذبات پر قابو پر کرنے کا سلیقہ نہیں, اگر اس وقت آپ کو صبر نہیں آتا, تو آپ اپنے ذات کے لیے بھی خطرہ ہیں, اپنے گھر کے لیے بھی خطرہ ہیں, اپنے معاشرے کے لیے خطرہ ہیں, اور بعض صورتوں میں ساری جماعت کے لیے بھی آپ خطرہ بن سکتے ہیں. छोटी छोटी बातों में तू तू मैं करना तो आम हमारे घरों में अब दस्तूर बन गया है, और जहां ये दस्तूर ज्यादा हो जाता है वहां फिर ये बात बढ़ते बढ़ते बदकलामी की आम आदत मुस्तकिल बदखुल्की में तब्दील हो जाती है। फिर घरों में तू तू मैं, फिर गलियों में तू तू मैं बन जाती है, सारा मुआशरा दुखने लगता है इस किस्म की बेहुदा हरकतों से। तो रोजमर्रा की वक्त इश्तेआल की हालत से पहले की जो हालत है उसमें अगर आप सब्र नहीं सीखेंगे तो आप इश्तेआल से भी नहीं बच सकेंगे। रोजमर्रा छोटे छोटे गुस्सों के वक्त अपनी हिफाजत की जरूरत है, क्योंकि ये नहीं हो सकता कि आप हर रोज के आम गुस्सों से तो अपनी हिफाजत ना कर सकें और मुश्तहिर हालत में आप अपनी हिफाजत कर सकें। हर चीज के लिए एक्सरसाइज की जरूरत होती है, वर्जिश की, कसरत की जरूरत पड़ा करती है। ये जो मार्फतें हैं ये अचानक हासिल नहीं हुआ करती। रूहानी तरक्कियां जो ऐसी चीज नहीं है कि अचानक आपको एक दिन में रूहानी तरक्कियात नसीब हो जाए। जिस्मानी तरक्कियात क्यों नहीं नसीब हो जाती एक दिन में? ये दुनिया खेल नहीं है। कानून कुदरत एक बहुत वसी एक निजाम है जिसके ताबे रहकर तरक्की वेला करती है। मेहनत करनी पड़ती है, लंबे सफर करने पड़ते हैं, वक्त की कीमत का लिहाज रखना पड़ता है। इसलिए जब मैं आपको कहता हूं कि इश्तियाल को काबू करें तो हरगिज ये वहम ख्याल ना करें कि आपने मेरी बात सुन ली, आपके दिल पर असर हो गया और अब आज के बाद आप मुश्तिल नहीं हो सकते। अगर अब अपने घरों में जाकर आप मुश्तिल हो जाते हैं, अगर अपने दोस्तों की मजलिस में आप मुश्तिल ना सही यानी आम गुस्से के आसार जाहिर करते हैं और गुस्से के वक्त फौरी बदला लेने की कोशिश करते हैं, जुबान के चिरके लगाकर या दिल में कीना रखकर यह फैसला करके कि मैं इस शख्स को बाद में कोई सबक सिखाऊंगा, तो इसका मतलब यह है कि आप कभी भी किसी हालत में भी इश्तियाल के खतरों से बच नहीं सकेंगे। ये वो छोटे छोटे रोजमर्रा के तजुर्बे हैं जिनमें आपको वर्जिश करनी पड़ेगी और कॉन्शियस रहना पड़ेगा, बाखबर रहना पड़ेगा अपने हालात पर। रोजमर्रा देखना होगा कि अब मुझे इस बार इस नाराजगी पर मैंने क्या रद्द अमल दिखाया, उस नाराजगी पर मैंने क्या रद्द अमल दिखाया। फिर खुद अपनी तरबियत करनी होगी और गुज़श्ता दिनों के मुकाबले पर हाल से मुकाबला करना होगा। आइंदा जमानों में फिर इस बात पर नजर रखनी होगी। रफ्ता रफ्ता तरीके आपको खुदा ताला खुद सलीका अता कर देगा। बच्चों को आप देखें जिनको ख्याल हो अपने जिस्म कमाने का, वो वर्जिशें शुरू करते हैं, फिर रफ्ता रफ्ता उनको पता चलता है कि किस जिस्म के हिस्से में खास कमजोरी थी, कौन सी नई वर्जिश की जरूरत है, और ये सिलसिला जारी रहता है यहां तक कि इंसान तरक्की करते करते हुए करते करते उस मुकाम तक पहुंचता है जहां तक उसका पहुंचना उसकी अपने जिस्म का मेराज है। हर इंसान के जिस्म का और हर इंसान के अखलाक का अपना अपना एक मेराज का मुकाम हुआ करता है। उससे आगे इंसान नहीं बढ़ सकता। उससे आगे जब बढ़ने की कोशिश करे फिर वो अपने आप को नुकसान पहुंचाना शुरू कर देता है। इसीलिए बाल लोग जिनको अंदर रूहानी सलाहियतें ज्यादा नहीं, जब ज्यादा रूहानी बनते हैं तो पागल हो जाते हैं। उनके ऊपर कोई अपने ऊपर उनको किसी किस्म का कंट्रोल कायम बाकी नहीं रहता, नज्म व ज़ब्त नहीं उनका टूट जाता है। बाल लोग वजीफे करते करते बिल्कुल दिमाग हवास खो बैठते हैं और ऐसी इतलाएं मुझे मिलती रहती हैं बेचारे के, फलां आदमी बेचारा बहुत नेक था और नेकी में पागल हो गया। दरअसल इस्तेताअत से बाहर जाने की उसने कोशिश की थी, इसलिए उसने अपना दिमागी तवाज़ुन खोया है, नेकी के नतीजे में नहीं। क्योंकि नेकी की तारीफ में यह दाखिल है कि तवाज़ुन इख्तियार करो, और इस्लाम है ही दीन वस्ता, यानी दीन वस्ती, वस्ती हालत का दीन, वस्ती हालत पर रखने वाला दीन। बहरहाल ये तो ज़िमनन एक जिक्र आया था। मैं आपको ये बता रहा था कि गुस्से के ऊपर जब्त करने की कोशिश आप रोजमर्रा अपने घरों में शुरू करें, अपने दोस्तों के ताल्लुकात में शुरू करें, अपने दफ्तरी ताल्लुकात में शुरू करें, और रफ्ता रफ्ता आप देखेंगे कि आपके अंदर से एक नया ज्यादा ताकतवर ज्यादा अजीम वजूद पैदा होने शुरू हो गया है, और इसका जो फायदा है वो सिर्फ मनफी नहीं रहेगा, यानी ये नहीं होगा कि आप फिर मुश्तइल होकर कोई ऐसी बात ना कर सकेंगे जिससे आपकी सारी जिंदगी की मेहनतें जाया हो जाएं, हमेशा के लिए अपने आप को हलाक करने वाले बने, बल्कि आप देखेंगे कि इन अल्लाह मासाबरीन का वादा आपके हक में पूरा हो रहा है। हिल्म जिसको अता हो उसको खुदा उसके करीब आ जाया करता है, और रफ्ता रफ्ता सब्र के नतीजे में इंसान के अंदर इलाही ताकतें पैदा होनी शुरू हो जाती हैं। इसलिए सब्र खा गुस्से की हालत पर हो या किसी और हालत पर हो, हमेशा आपको सब्र खुदा की तरफ लेके जाएगा, और अगर वो नियत के इस नियत के साथ किया गया हो कि खुदा मुझे मिले, तो उसके नतीजे में तो फिर मजीद ऐसे रूहानी फवायद भी इंसान को हासिल होंगे जिनके तफसील का यहाँ इस वक्त मौका नहीं ना वक्त है, लेकिन हर इंसान जिसको इन उमूर का तजुर्बा है वो जानता है, या जिसको नहीं है वो उसको इल्म हो जाएगा। ये ऐसी चीजें हैं जो रोजमर्रा आपको महसूस होंगी, यानी जब आप खुदा की खातिर किसी एक पहलू से सब्र इख्तियार करने की कोशिश शुरू कर देंगे, तो मैं आपको यकीन दिलाता हूं कि रोजमर्रा आप खुदा को अपने पहले से करीब तर पाएंगे। ये है फिरार अल्लाह, ये एक फर्जी बात नहीं है, एक हकीकत है, एक साइंसी हकीकत है। खुदा इस तरह नहीं मिला करता कि अचानक सारे का सारा मिल जाए। खुदा ला महदूद है, आप महदूद हैं, आप अपनी हदूद में से के अपने हदूद के दायरे में जिस हिस्से को खुदा का बनाते चले जाएंगे उस हिस्से में खुदा आना शुरू हो जाएगा, और हर हिस्से में भी मुकम्मल नहीं आ सकता। जिस हद तक किसी हिस्से को आप खुदा के सुपुर्द करना शुरू करते हैं उस हिस्से में उतना ही खुदा का अमल दखल ज्यादा शुरू हो जाता है। इसका आखिरी मुकाम वो है जिसको हम मुकाम मोहम्मदियत कहते हैं, कुल इन्ना सलाती व नुसुकी व महया व ममाती लिल्लाह रब्बिल आलमीन का मुकाम है, लेकिन इस पर मैं इंशाल्लाह बाद में रोशनी डालूंगा जब तबत्तुल्लाह का मज़मून बयान करूंगा। कनात के एक तरफ सब्र का पहरा है जो शिर्क से इंसान को बचाता है, और दूसरी तरफ तबत्तुल्लाह का मज़मून है जो तौहीद खालिस और तौहीद कामिल अता करता है। एक तरफ मनफी खतरात से बचाने वाली कुवतें हैं, और खुदा की तरफ ले जाने वाली, जिस हद तक वो मनफी खतरात से बचे इंसान उस हद तक खुदा के करीब होता है, लेकिन वो कुर्ब की हालत और है। जो कुर्ब की हालत तबत्तल इल्लाह के नतीजे में अता होती है वो बहुत ही अजीम शान हालत है, और वो महज सब्र से अता नहीं हुआ करती बल्कि वो एक ज्यादा गहरा और ज्यादा वसी मजमून है। बहरहाल उसकी बातें इंशाल्लाह बाद में होंगी। अब मैं आपको बताना चाहता हूं कि खौफ की हालत में सब्र और हिर्स की हालत में सब्र, ये नक्शे अम्वाल की हालत में सब्र, नक्शे जान की हालत में सब्र, आरजुओं के मुकाबल पर सब्र की मुज़ाहमत, नताइज के इंतजार में सब्र, ये चंद उमूर हैं जो मैं जमात के सामने खास तौर पर रखना चाहता हूं। खौफ के वक्त भी इंसान सब्र का दामन छोड़ देता है, और गम की हालत में जब नुकसान हो जाता है उस वक्त भी बसा औकात सब्र की दामन छोड़ देता है। अगर खौफ के वक्त लिल्ला सब्र किया जाए तो उसका क्या नतीजा निकलेगा? सवाल यह है कि एक इंसान घेरे में आ गया है, कोई बचने की सूरत नहीं है, अगर खौफ गालिब आ जाए और सब्र न रहे तो जो भी इंसान हरकत करेगा वो नुकसान वाली हरकत हो सकती है, लेकिन अगर लिल्ला सब्र करे खौफ से तो उस वक्त उसको एक किस्म का की तमानियत नसीब होती है। इंसान ये समझता है कि इस खौफ के से अगर कोई बचा सकता है तो खुदा बचा सकता है, और अगर खुदा की मर्जी नहीं है तो तब भी मैं खुदाई का हूं, कोई फर्क नहीं पड़ता, जो उसका फैसला मुझे मंजूर है। तो वो खौफ गैरुल्लाह का नहीं रहता बल्कि खुदा का खौफ बन जाता है, शिर्क का मजमून तौहीद में तब्दील हो जाता है। ایک دفعہ حضرت مرزا بشیر احمد صاحب رضی اللہ تعالیٰ عنہ نے مجھے اپنا ایک واقعہ سنایا کہ میں نے لوگ کہتے تھے جن بھوت یا اس قسم کے قصے, مجھے انہوں نے فرمایا کہ مجھے زیادہ اس کا تجربہ تو نہیں لیکن ایک ایسا واقعہ ہے جو اس قسم کے واقعات کے قریب تر ہے, اور وہ یہ کہ میں اپنے دالان میں پوری طرح دروازے بند کر کے لیٹا تھا اور ابھی پوری طرح نیند نہیں آئی تھی کہ میں نے دیکھا میرے ٹانگوں پر ہاتھوں کا دباؤ پڑا ہے, اور اتنا واضح اور مضبوط دباؤ تھا کہ اس کو کسی طرح بھی وہم قرار نہیں دیا جا سکتا تھا, اور چونکہ بجلی بجھا چکا تھا مجھے نظر نہیں آ سکتا تھا کہ کون ہے. کچھ دیر کے بعد پھر دوبارہ جب دباؤ پڑا اور بڑے زور سے پڑا تو مجھے اس حالت میں پہلے خوف پیدا ہوا, پھر میں خدا کی طرف متوجہ ہوا, اور میں نے اس وجود کو جو بھی تھا میں نہیں جانتا اس کو میں نے کہا کہ دیکھو اگر تو تم کوئی غیر اللہ کی خدا کے سوا کوئی طاقت بن کے آئے ہو, کوئی شیطانی طاقت ہو جو مجھے ڈرانے آئے ہو, تو میں موحد ہوں, مجھے کسی غیر اللہ سے کوئی خوف نہیں ہے, اگر خدا نے مجھے تمہاری تم سے بچانا ہے تو بچائے گا, نہیں بچائے گا تب بھی میں اس کی رضا پہ راضی ہوں, مجھے تمہاری کوئی پرواہ نہیں, اور اگر تم خدا کی طرف سے آئے ہو تو پھر کرو جو کرنا ہے, میں کون ہوتا ہوں روک ڈالنے والا. میں نے کہا یہ الفاظ میں نے بلند آواز میں ادا کیے اور اچانک وہ دباؤ ہٹا, اور اس کے بعد پھر کبھی مجھے اس قسم کا تجربہ اس جگہ نہیں ہوا اور نہ کبھی کوئی خوف پیدا ہوا. یہ ہے وہ مضمون جو خوف کے وقت صبر یعنی للہ صبر کے نتیجے میں پیدا ہوتا ہے. اگر آپ خوف سے اللہ کی خاطر صبر کرتے ہیں تو لازماً آپ کو ایک اندرونی عرفان نصیب ہوگا, آپ یہ محسوس کریں گے کہ یہ خوف اگر غالب آ جائے تو میں کچھ نہیں کر سکتا, مگر میں اللہ کی خاطر اس خوف کو اپنے نفس پر اپنی روح پر غالب نہیں آنے دوں گا, یہ نقصان پہنچا سکتا ہے تو میرے جسم کو پہنچا سکتا ہے لیکن اس خوف سے میں مروب نہیں ہوں گا, کیونکہ خدا کے سوا میں کسی سے مروب ہونے والی چیز نہیں, میں خدا کی پناہ میں آتا ہوں. اس حالت سے خوف آپ پر جب غلبہ نہیں کر سکتا تو آپ کے اندر سے ایک نئی عظمت پیدا ہوتی ہے, الہی صفات آپ کے اندر جلوہ گر ہوتی ہیں, آپ خدا کو اپنے قریب محسوس کرتے ہیں, آپ جانتے ہیں کہ دنیا کی کوئی طاقت آپ کا بگاڑ نہیں سکتی. لا حول ولا قوت کا مضمون آپ کے ضمیر کے اندر روشنی بن کے ابھرتا ہے, یعنی صرف ایک ورد نہیں ہے جو زبان پر جاری ہو, اس کی روشنی آپ اپنے ضمیر کے اندر محسوس کرتے ہیں کہ کوئی خوف خدا کے سوا ہے ہی نہیں, اور اگر کوئی قوت ہے تو صرف خدا کی قوت ہے. اس کے نتیجے میں آپ پھر ان اللہ مع الصابرین کا وعدہ پورا ہوتے ہوئے دیکھیں گے. پھر نقصان کے وقت کا خوف ہے, جان کا نقصان ہو یا مال کا نقصان ہو, بعض لوگ وویلا شروع کر دیتے ہیں, بعض عورتیں ہیں روتی ہیں پیٹتی ہیں, کہتے ہیں ہمیں صبر نہیں آ سکتا, بعضوں کی بچیوں کی مائیں چلی جاتی ہیں ایسی حالت میں ایسی نازک عمر میں جبکہ ان کو بڑا گہرا نفسیاتی نقصان پہنچ جاتا ہے, وہ لکھتی رہتی ہیں کہ ہم اس صدمے کو بھول ہی نہیں سکتے. لیکن واقعہ یہ ہے کہ یہ بات بتاتی ہے کہ انہوں نے للہ صبر کی کوشش ہی نہیں کی. اگر ایک انسان کے ہاتھ سے کوئی چیز جاتی رہی ہے تو اس میں اس وقت انسان کو اپنی بے بذاتی اور بے حیثیتی کا علم پہلے ہونا چاہیے. ہر نقصان انسان کو یا انکسار سکھا سکتا ہے یا اس کے اندر نظم و ضبط کی جتنی طاقتیں ہیں ان کو توڑ کر فنا کر سکتا ہے. اگر نقصان انسان کو انکسار سکھاتا ہے تو یہ انکسار انسان کو خدا کی طرف لے جاتا ہے. اگر اس کے ضبط و تحمل کی طاقتوں کو توڑ کر پارا پارا کر دیتا ہے تو سوائے بربادی کے کچھ بھی پیچھے نہیں چھوڑتا. ہر ظاہری نقصان کے ساتھ ایک اندرونی نقصان کا عکس پیدا ہوا کرتا ہے. قرآن کریم ہمیں یہ سکھاتا ہے کہ اپنے ظاہری نقصان کو اپنے اندرونی نقصان میں تبدیل نہ ہونے دیں, اور یہی صبر للہ کا مطلب ہے. اگر ایک انسان کا بچہ ضائع ہو گیا, اس کا کوئی محبوب ہاتھ سے جاتا رہا, اس کے مکان کو آگ لگ گئی, اس کی بزنس ضائع ہو گئی, جو کچھ بھی ہوا ہے, جس حالت میں بھی وہ پہنچا ہے, اگر للہ صبر کرتا ہے تو اس کا مطلب یہ ہے کہ وہ یہ سوچے گا کہ جو کچھ بھی یہ تھا یہ خدا کی طرف سے تھا, اور میں اتنا بے اختیار اور بے بس انسان ہوں کہ اب مجھے پتہ چلا ہے کہ میں کچھ بھی نہیں کر سکتا تھا. جب تک یہ چیزیں میرے پاس رہیں, جب چلی گئیں تو میں ان کو روک نہیں سکا. انسان کی کیا حیثیت ہے؟ یہ چیز اس کو انکساری سکھائے گی, اور انکساری اسے خدا سے تعلق کی راہ دکھائے گی, کیونکہ انکساری کا مطلب یہ ہے کہ انسان محسوس کرے کہ میں کمزور ہوں, اور کمزوری ہمیشہ طاقتور سے تعلق قائم کرنے کا جذبہ بیدار کیا کرتی ہے. اور صبر للہ میں چونکہ اللہ ہی کا مضمون ہے, اس لیے خدا کے سوا کوئی اور خیال اس کے دل میں پیدا ہی نہیں ہو سکتا. پھر انسان کی طرف بھاگنے کی بجائے اس کا دل خدا کی طرف بھاگے گا, اور خدا سے ایک تعلق قائم ہو جائے گا. اگر یہ نہ ہو تو پھر پیٹتا رہے, جو مرضی کرتا رہے, ساری زندگی اس کی عذاب میں گزرے گی. بعض عورتیں پاگل ہو جاتی ہیں صدموں کے ساتھ, گلیوں میں دیوانہ وار پھرتی رہتی ہیں, بعض لوگ سوسائٹی سے اپنے تعلقات توڑ دیتے ہیں, بعض خدا کے خلاف باتیں شروع کر دیتے ہیں کہ وہ کیسا خدا ہے جس نے یہ مصیبت ہم پر ڈال دی, اس کو ہمارے احساس کا کوئی خیال نہیں آیا. تو جب صبر ٹوٹتا ہے تو توحید ٹوٹ جاتی ہے, خدا سے تعلق ٹوٹ جاتا ہے. ہر قسم کے نقصانات کے لیے انسان اپنے وجود کو کھلا چھوڑ دیتا ہے. اس لیے فرو اللہ کا مطلب یہ ہے, ہر وقت, ہر نقصان کے وقت, ہر خطرے کے وقت خدا کی طرف دوڑنے کی عادت ڈالو. اگر تم خدا کی طرف دوڑنے کی عادت ڈالو گے تو تمہیں اس کے نتیجے میں جو صبر نصیب ہوگا وہی ہے جو تمہاری حفاظت کرے گا, اور اگر نہیں کرو گے تو کوئی بھی پاک تبدیلی تم پیدا نہیں کر سکتے, اپنے حالات کو بہتر نہیں بنا سکتے. لیکن نقصان صرف تمہارا بیرونی نہیں رہے گا, تمہاری اندرونی دنیا بھی اجڑ جائے گی, جو کچھ تمہارے پاس ہے وہ بھی ہاتھ سے جاتا رہے گا. اس لیے صبر کو بڑے تفصیل سے سمجھنا چاہیے, بڑی تفصیل سے سمجھ کر اپنی انسانی زندگی کی ہر حالت پر اس کو صادق کرنا چاہیے, اس کا اطلاق کرنا چاہیے. اور اب اس کے بعد اب آپ دیکھیں گے, یعنی جب بھی آپ کے اوپر کوئی نہ کوئی حالت طاری ہوگی, اور روزانہ ہوتی رہتی ہے انسان پر, بعض خطرے تھوڑے ہوتے ہیں, بعض بڑے ہوتے ہیں. انسان جب صبح کے وقت آنکھ کھولتا ہے تو جب تک شام کو تھک کر اس کو نیند مافیا دنیا و مافیا سے غافل نہیں کر دیتی, بے شمار تجارب سے انسان گزرتا ہے. ضروری تو نہیں کہ کوئی بہت بڑا طوفان ہی آ جائے تو تب انسان کو پتہ چلتا ہے کہ میں خطروں میں گرا ہوا ہوں. کوئی چھوٹی سی خبر آ گئی کسی نقصان کی, اور کچھ نہیں تو گھر میں کوئی برتن ٹوٹ گیا, کسی بچے نے چھینک ماری تو ماں کو خطرہ پیدا ہوا یہ بیمار ہو جائے گا. روزمرہ کی باتیں, پتہ چلا کہ جی کوئی چیز مہنگی لے آیا ہے, کوئی چیز خرید کے آئی عورت تو دائیں بائیں پاؤں کی بجائے ایک ہی پاؤں کی دونوں جوتیاں خرید لی گئیں, کوئی چیز لی ہے اس میں کوئی سوراخ تھا اس کا نقصان کا بعد میں پتہ چلا. ایک مسئلہ ہے کوئی, انسانی زندگی تو مسائل سے گھری ہوئی ہے, صبح سے شام تک یا امیدیں بند رہی ہیں, یا نقصان کی خبریں آ رہی ہیں, یا خوف ہے, یا رجا ہے, کوئی نہ کوئی حالت تو انسان پر رہتی ہے. ان حالتوں میں آپ اللہ کی طرف دوڑنے کی کوشش کریں. یہ ہے وہ بات جو میں آپ کو سمجھانی چاہتا ہوں. اگر ان چھوٹی چھوٹی حالتوں میں آپ نے عادت نہ ڈالی خدا کی طرف دوڑنے کی, تو پھر بڑے وقتوں میں آپ نہیں دوڑ سکیں گے. آپ نے دیکھا نہیں, جب جنگیں آیا کرتی ہیں تو حکومتوں کی طرف سے ایسی مشقیں کروائی جاتی ہیں کہ اگر ایئر ریڈ کا الارم بجے تو تم نے کن پناہ گاہوں کی طرف دوڑنا ہے. اور یہ جو تجربہ ہے یہ انسان کو تو اس رنگ میں کبھی کبھی پیش آتا ہے, حیوانی زندگی میں تو ہر روز یہ تجارت بعض دفعہ گھنٹے میں کئی کئی مرتبہ تجارت ہوتے رہتے ہیں. آپ نے چڑیاں چگتی نہیں دیکھیں کس طرح وہ بار بار دائیں بائیں دیکھ رہی ہوتی ہیں, اور ہر چڑیا جو اس حال نگرانی کر رہی ہوتی ہے اپنی یا اپنے ساتھیوں کی کہ کہیں کوئی دشمن حملہ آور تو نہیں ہو رہا, اس کو پتا ہوتا ہے کہ میری پناہ گاہ کون سی ہے. ہر چوہا جو بل سے باہر جاتا ہے اس کو علم ہوتا ہے کہ میں نے کس پناہ گاہ کی طرف واپس دوڑنا ہے. کوئی دنیا کا جانور نہیں ہے جو اپنی پناہ گاہ کو نظر انداز کر کر میدان میں کر کے میدانوں میں باہر ہے. اگر وہ ایسا کرے گا تو وہ دنیا سے ملے میٹ اور نابود ہو جائے گا. اس حیوانی وسیع حیوانی تجربے سے انسان کیوں فائدہ نہیں اٹھاتا؟ اگر آپ کو خدا کی پناہ گاہوں کی طرف دوڑنے کی عادت نہیں رہی, اگر آپ کو معلوم نہ ہوا کہ کن پناہ گاہوں میں آپ نے کن خطروں کے وقت پناہ لینی ہے, تو آپ کھلے آسمان کے نیچے بغیر چھت کے بغیر کسی سہارے کے پڑے رہ جائیں گے. خطروں کے وقت پھر کوئی پناہ گاہ آپ کو یاد نہیں آئے گی, آپ کو توفیق نہیں ملے گی کہ آپ خدا کی پناہ میں آ جائیں. خدا کی پناہ میں آنا ہے تو روزانہ کی زندگی میں ہر روز یہ مشق کریں. انسانی حالات میں تو یہ جنگوں کے زمانے کبھی کبھی آیا کرتے ہیں, لیکن خدا تعالیٰ نے جس جہاد کی طرف مومن کو متوجہ کیا ہے, نفس کا جہاد, اس کی جنگ ہر روز ہر لمحہ جاری ہے. ہر لمحہ ایسے خطرات درپیش ہوتے ہیں کہ جب آپ خدا کی کسی صفت کی پناہ گاہ کی طرف دوڑتے ہیں, اگر نہیں دوڑتے تو پھر آپ غافل ہیں, اور غافل کو ہمیشہ خطرات ایسے وقت میں آ لیتے ہیں کہ کوئی چیز اس کی حفاظت نہیں کر سکتی. بس غفلت سے ایک ہوش کی حالت کی طرف منتقل ہوں. خدا تعالیٰ کی پناہ گاہیں لا منتہا ہیں, آپ کے خوف جتنے بھی ہو سکتے ہیں ہر خوف سے بڑھ کر اس کے مقابل پر خدا تعالیٰ نے آپ کے لیے ایک پناہ گاہ رکھی ہوئی ہے. لیکن روزمرہ اس کی مشق کریں پہچانے کہ وہ کون سی پناہ گاہ ہے, کس طرح آپ نے خدا کی پناہ میں آنا ہے, کس طرح اس کی حفاظت میں جانا ہے, پھر آپ کو اللہ تعالیٰ کے فضل کے ساتھ بڑے بڑے خطرات سے پناہیں ملیں گی. کوئی دنیا کی طاقت, کوئی دنیا کا خوف ایسا نہیں ہے جو آپ کے اوپر غالب آ سکے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو جب اللہ تعالیٰ نے عالمی خطرات کی خبریں دیں اور زلازل کی خبریں دیں اور بتایا کہ بہت ہی خوفناک آگے ہیں جو تمام جہان کو اپنی لپیٹ میں لے لیں, تو ایسے بندوں کے متعلق بھی آپ کو خبر دی گئی جو خطرات کے وقت خدا کی پناہ میں آنے کے عادی ہو جایا کرتے ہیں, جن کے دل میں خدا کا پیار ہوتا ہے. تو آپ نے فرمایا آگ ہے پر آگ سے وہ سب بچائے جائیں گے جو کہ رکھتے ہیں خدائے ذل عجائب سے پیار. بس جیسا کہ میں نے پہلے خطبے میں بھی کہا تھا, خدا سے پیار کے نتیجے میں خدا کی طرف دوڑنے کی عادت ڈالیں, یہی آپ کی پناہ گاہیں ہیں. ہر مشکل, ہر خطرے کے وقت, ہر امید کے وقت, ہر آرزو کے وقت, ہر نقصان کے وقت, ہر حرص کے وقت یہ سوچیں کہ میں اس حالت میں اپنے خدا کو کیسے پا سکتا ہوں. یہ ہے وہ شعوری طور پر پناہ گاہ ڈھونڈنا. اور آپ حیران ہوں گے کہ کوئی انسانی حالت ایسی نہیں ہے جو انسان کو خدا کی طرف نہ لے جائے, یعنی لے جانے کی صلاحیت نہ رکھتی. ہر انسانی تجربہ دو راہیں رکھتا ہے, یا خدا سے دور لے جانے کی راہ یا خدا کی طرف جانے کی راہ. اور ہر روز انسان اپنے خدا کی طرف بڑھنے کی صلاحیت رکھتا ہے, اس کو مواقع عطا کیے جاتے ہیں, لیکن ہم میں سے اکثر بدنصیبی سے ان مواقع کو کھوتے چلے جاتے ہیں. بس جماعت کو فرو اللہ کے مضمون کی طرف توجہ کرنی چاہیے, اور جیسا کہ میں نے بیان کیا ہے قناعت سے یہ مضمون نصیب ہوتا ہے, اور قناعت کے نتیجے میں پھر اور عظیم شان ترقیات عطا ہوتی ہیں. اگر قناعت نہیں تو پھر صبر کی عادت ڈالیں, اور اگر صبر نہیں ہے تو پھر خدا واحد کے ساتھ آپ کا کوئی تعلق قائم نہیں رہے گا, کیونکہ بے صبری لازماً شرک اور شیطانیت کے ویرانوں کی طرف انسان کو لے جاتی ہے, وہاں بھی اس کو کچھ نصیب نہیں ہوا کرتا. اس لیے بے صبری در حقیقت نامرادی کی طرف لے کے جاتی ہے. سب کچھ کھو دینے کا نام بے صبری ہے, اور جو خدا نہیں دیتا وہ غیر کوئی دے نہیں سکتا کبھی. धोखा है, सिर्फ शराब है। जब इंसान उस शराब की पैरवी करता है तो वहां खुदा को पाता है कि वो उसका हिसाब दे, उसके सिवा उसको कुछ नसीब नहीं होगा। तो अल्लाह ताला जमात को सही मानों में फिरार अल्लाह की तौफीक बख्शे, उस जमात को के हर फर्द को कनात अता फरमाए, और सब्र की फसीलें उसकी कनात की, उसकी ख्वाहिशात की चारों तरफ से हिफाजत कर रही हूँ। हमेशा वो खुदा की पनाह में रहे और खुदा की पनाह में दौड़ने की आदत डाले। ये ऐसे आप बन जाएं, इस हालत में आप अगली सदी में दाखिल हों, तो मैं आपको यकीन दिलाता हूं कि खुदा की कसम आप खुदा की पनाहगाहें बन जाएं। तमाम जमाना खुदा को ढूंढने के लिए आपकी तरफ दौड़ेगा और आपकी पनाहगाहें दुनिया को हर किस्म के शर खतरात से निजात बख्शेंगी। खुदा करे कि ऐसा ही हो, खुदा करे कि अगली सदा खुदा की अगली सदी खुदा की सदी हो और खुदा की पनाहगाहों की सदी।
Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi wa na'udhu billahi min shururi anfusina wa min sayyiati a'malina man yahdihillahu fala mudilla lahu wa man yudlilhu فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ